यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। संसदलाई प्रभावकारी बनाउने विषयमा प्रमुख 3 दलका शीर्ष नेता प्रधानमन्त्री प्रचण्ड, कंग्रेस सभापति देउबा र एमाले अध्यक्ष ओली बीच सिंहदरबारमा छलफल। सत्यनिरूपण तथा मेलमिलाप आयोग, संवैधानिक परिषद र सम्पत्ति शुद्धिकरण सम्बन्धी विधेयकलाई अगाडि बढ़ाउने विषयमा छलफल भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा जानकारी। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै सुरक्षा कमजोरी हुन नदिन सम्बद्ध अधिकारीलाई उपप्रधान एवं गृहमन्त्री नारायण काजी श्रेष्ठको निर्देशन। सरकारी विज्ञापन एकद्वार प्रणालीबाट व्यवस्थापन गर्ने तयारीमा सरकार रहेको संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको भनाई। र ताइवानका राष्ट्रपति अमेरिका भ्रमणबाट असन्तुष्ट चीनद्वारा ताइवानमा सैन्य अभ्यास शुरू।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VoLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VoLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको
संचार। सभामुख देवराज घिमिरेले संसदको काम कार्यवाहीलाई प्रभावकारी बनाउने विषयमा प्रमुख 3 दलका शीर्ष नेतासँग छलफल गर्नुभएको छ। सभामुख घिमिरेले आज आफ्नै कार्यालय सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहित नेपाली कंग्रेसका सभापति शेरबहादुर देउबा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्नुभएको हो। छलफलमा संसदमा विचाराधीन रहेका सत्यनिरूपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक, संवैधानिक परिषद सम्बन्धी विधेयक तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी विधेयक अगाडि बढ़ाउने बारे छलफल भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिनुभयो।
संवाद गरेर सदनभित्रको खास गरी यो TRC सम्बन्धित विधेयक र संवैधानिक परिषदसँग सम्बन्धित विधेयक, सम्पत्ति शुद्धिकरण सम्बन्धी विधेयकलाई छिटो हामीले यसलाई टुङ्ग्याउन जरूरी छ यो राष्ट्रको निम्ति भन्ने कुरामा गम्भीर छलफल भयो। सहमति बनाउने भन्ने कुरामा त सैद्धान्तिक रूपले हामी सबै सहमतै छौं, तर यसको टेक्निकल पाटो, लिगल पाटो छ, होइन? अब नियमावली पास भएको छ, त्यो अनुसारको समिति बनाउने कुरा, यो सबै बारे केही एक्सपर्ट साथीहरू, संविधानविद, कानूनविद साथीहरू, त्यो क्षेत्रमा काम गरेका साथीहरू समेत बसेर 28 गते बिहान 9:30 बजे फेरि बसेर टुङ्ग्याउने भन्ने भयो।
बैठकमा प्रधानमन्त्री र नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले सत्यनिरूपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक संसदबाट टुङ्गोमा टुङ्ग्याउने प्रस्ताव राखे पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले समितिमा लैजानुपर्ने धारणा राखेको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो। दलहरूबीच 28 गते बिहान पुनः बैठक बस्ने र बीचको बाटो खोजी गर्ने सहमति समेत भएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिनुभयो। बैठकबाट बाहिरिने क्रममा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्यनिरूपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक विशेष समितिमा लगेर भए पनि टुङ्ग्याउनुपर्ने बताउनुभयो। यस्तै बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्दै सभामुख देवराज घिमिरेले शीर्ष नेताहरू बीच छलफल र कुराकानी हुन नसकिरहेको अवस्थामा आफूले पहल गरेको र छलफल र सहमतिबाट अगाडि बढ़ने सहमति भएको बताउनुभयो। सभामुख घिमिरेले संसदको विषयगत समितिहरू गठन गर्ने लगायतका विषयमा समेत दलहरूबीचमा छलफल भइरहेको र छिट्टै निष्कर्षमा पुग्ने बताउनुभयो।
यो सहमति र विमति भन्दा पनि नेताहरूको बीचमा आपसमा बसेर सामूहिक विषयमा कुराकानीहरू अलिक नभइरहेको परिस्थिति थियो, त्यसैले गर्दाखेरि उहाँहरूको बीचमा कुराकानीहरू गराउनको लागि पहल गरियो र सामान्य कुराकानीको शुरूआत भएको छ। उहाँहरूको बीचमा कुराकानीहरू एकअर्कामा भएछ र अब कुराकानी गर्दै अगाडि बढ्ने भन्ने कुराहरू भएको।
उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले नेपाली कंग्रेस कर्णाली प्रदेश सरकारमा छिट्टै सहभागी हुने बताउनु भएको छ। सुर्खेत विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्नुहुँदै उप प्रधानमन्त्री खड्काले केन्द्रीय गठबन्धन अनुसार कर्णालीमा चाँडै नै कंग्रेस सरकारमा सहभागी हुने बताउनुभयो। एमालेसँगको अप्राकृतिक गठबन्धन भत्काएर प्राकृतिक गठबन्धन बनाउन छलफल भएको बताउनुहुँदै मन्त्री खड्काले अब छिट्टै केन्द्र तथा प्रदेश सरकारले पूर्णता पाउने बताउनुभयो। उप प्रधानमन्त्री खड्काले कर्णाली राजमार्गलाई आगामी बजेटमा राष्ट्रिय गौरवको आयोजनामा समेट्ने बताउनुभयो। उपप्रधान एवं गृहमन्त्री नारायण काजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मुलुकको पहिचानसँग जोड़िएकाले सुरक्षामा कुनै कमी कमजोरी हुन नदिन सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ। विमानस्थलको आज अनुगमन गर्नुहुँदै उहाँले विमानस्थलको महत्व र त्यस निकायले ध्यान दिनुपर्ने, सुरक्षा सेवा र वर्तमान सरकारको प्राथमिकतालाई दृष्टिगत गरी कार्य गर्न निर्देशन दिनुभयो। उप प्रधानमन्त्री श्रेष्ठलाई अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत रामबाबु सुवेदी, नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक प्रमुख प्रताप बाबु तिवारी एवं सुरक्षा निकायका अधिकारीले विमानस्थल प्रशासनका चालू गतिविधि र नयाँ योजनाको आवश्यकताबारे जानकारी गराउनु भएको थियो। संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारी विज्ञापनलाई सरकार एकद्वार प्रणालीबाट व्यवस्थापन गर्ने तयारीमा रहेको बताउनु भएको छ। नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाको 23 वार्षिक साधारण सभाको उद्घाटन गर्नुहुँदै मन्त्री शर्माले लोक कल्याणकारी विज्ञापन र समानुपातिक विज्ञापनलाई सरकारको न्यूनतम साझा कार्यक्रम मार्फत एकद्वार प्रणाली अनुसार लैजाने गरी नीति बनाउन लागेको उल्लेख गर्नुभयो।
हामीले आम संचार ऐन बनाउँदैछौँ, मन्त्रालयमा तयारीको छ, पूर्व चरणमा छ, मिडिया काउन्सिल बन्दैछ, त्यसै गरेर विभिन्न कानूनहरू बन्ने सन्दर्भमा यी विषयहरू हामी समेट्नेछौँ र अनलाइन मिडियाहरू पनि अहिले हिजोको हाम्रो प्रिन्टेड मिडियालाई आधार बनाएर बनाइएका कानूनले अहिलेको मिडियाको क्षेत्रमा भएको विकासलाई त्यसलाई गभर्न गर्न सक्दैन, त्यो सबैलाई गभर्न गर्ने गरेर कानुन बनाउन जरुरी छ। कानुन बनाउने कुरामा हामी लागि नै राखेका छौँ र मन्त्रालयमा अहिले आम संचार ऐन मिडिया काउन्सिल छलफलमा छ भने हाम्रो प्रतिनिधि सभामा भइसकेको प्रसारण ऐन अहिले प्रतिनिधि सभामा आएको छ र त्यो विषयमा पनि हामी फेरि व्यापक छलफल गरेर त्यसमा कति सुधार गर्न सकिन्छ, सुधार गरेर अगाडि बढ्ने प्रक्रियामा हामी छँदैछौँ।
त्यस अवसरमा शाखाले स्थापना गरेको आदर्श पत्रकारिता पुरस्कार 2079 वरिष्ठ पत्रकार किशोर नेपाललाई सम्मान गरिएको छ। पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थतन्त्र अप्ठ्यारो परेको बेला जोगाउने सहकारी भएको बताउनु भएको छ। राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयको आयोजनामा भएको तेस्रो सहकारी सम्मेलनको समापन समारोहमा अध्यक्ष ओलीले सहकारी सञ्चालन गर्न नजान्दा पनि समस्या आएको बताउनुभयो। आजै अखिल नेपाल महिला संघको 7 राष्ट्रिय अधिवेशनको काठमाडौँमा उद्घाटन गर्नुहुँदै अध्यक्ष ओलीले एमालेभित्र कुनै प्रकारको गुटबन्दी र पक्ष विपक्ष नभएको दावी गर्नुभयो। अध्यक्ष ओलीले पुराना पुस्ताले पार्टीमा नयाँ पुस्ता जोड्दै अगाडि बढ्नु आजको आवश्यकता रहेको बताउनुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा आएको छ। सरकारका कामको एकीकृत प्रचार र सूचना संयन्त्रलाई व्यवस्थित गर्न प्रधानमन्त्रीको सचिवालयले सबै सामाजिक सञ्जाललाई सञ्चालनमा ल्याउने योजना अनुरूप आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा ल्याइएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरी तिमल सिन्हाले जानकारी दिनुभयो। सामाजिक सुरक्षा कोषले योगदानकर्ताको सुविधाका लागि 44 अस्पतालसँग अनलाइन सम्झौता गरेको छ। योगदानकर्ताले उपचारपछि कोषको कार्यालयमा पुगेर दावी भुक्तानी लिनु नपर्ने गरी देशभरका 44 अस्पतालसँग अनलाइन सम्झौता गरेको हो। सम्झौता भएका अस्पतालबाट सेवा लिँदा लाभग्राहीले उपचार गर्दा लागेको रकमको 20% मात्र बुझाए पुग्नेछ। अनलाइन सेवा सञ्चालन भएका अस्पतालबाट कोषले उपलब्ध गराएका औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना र दुर्घटना तथा अशक्तता सुरक्षा योजना अन्तर्गतका स्वास्थ्य सुविधा लिँदा लाभग्राही पछि दावी गर्नुपर्ने झन्झटबाट मुक्त हुने कोषका सहप्रवक्ता रोहित रेग्मीले जानकारी दिनुभयो। नियमित योगदान गर्ने योगदानकर्ताले कोशी र मधेसका 9-9, बागमतीका 20, गण्डकीका 2, लुम्बिनी प्रदेशका 4 गरी कोषको प्रणालीसँग जोड़िएका 44 अस्पतालमा कोषको परिचय पत्र देखाएर सुविधा लिन सक्नेछन्। सैनिक कल्याणकारी बोर्डले सिप र स्वरोजगार मार्फत भूपू सैनिकको जीवनस्तरमा सुधार गर्न सञ्चालनमा ल्याएको स्वरोजगारका लागि सहुलियतपूर्ण कर्जा प्रभावकारी बन्दै गएको छ। सहुलियतपूर्ण कर्जाबाट हालसम्म 32,600 भन्दा बढ़ीले स्वरोजगारमूलक कार्यक्रम सञ्चालन गरी आय आर्जन समेत गरिरहेका छन्। संवाददाता अच्युत अरियालको रिपोर्ट।
नेपाली सेना कल्याणकारी कोषबाट चाहिँ ऋण लगानी गर्ने सिस्टम शुरू भयो। 25 लाख रुपियाँ लिएर मैले यो काम गरिरहेको छु। 18-22 जनासम्म कालीगरहरूलाई रोजगार दिइरहेको थिएँ।
यो आवाज थियो स्वरोजगारका लागि सहुलियतपूर्ण कर्जा प्राप्त गरी जुत्ता उद्योग सञ्चालन गरेर आर्थिक स्तर उकास्न सफल भूपू सैनिक दिलीप कार्कीको। यसै गरी सहुलियतपूर्ण कर्जा प्राप्त गरी ब्युटी पार्लर सञ्चालन गरिरहनु भएकी एकल महिला सृजना पौडेल
40 लाख भन्दा माथिको लगानीमा अहिले सञ्चालन गरिरहेको छ। कल्याणकारी बोर्डले जुन नीति ल्याउनु भयो त्यो विशेष गरेर पनि एकल महिलाहरूलाई चाहिँ र उनीहरूका परिवारहरूलाई चाहिँ जीविकोपार्जन गर्नको लागि चाहिँ एकदमै राम्रो भएको छ।
सिप विकास गरी व्यवसाय सञ्चालन गरेर उल्लेख्य आय आर्जन गर्न सक्षम यी त केही प्रतिनिधि उदाहरण हुन्। कल्याणकारी बोर्डले नेपाल इन्भेस्टमेन्ट मेगा ब्याङ्कसँगको सहकार्यमा सञ्चालित कर्जा कार्यक्रमबाट आफ्नो व्यवसाय क्षमता अभिवृद्धि गरी स्वरोजगारमूलक परियोजना सफलतापूर्वक सञ्चालन गर्न सकुन् भन्ने उद्देश्यले कल्याणकारी बोर्ड तथा अन्तर्गत हिताधिकारी कल्याण केन्द्रको नियमित वार्षिक कार्यक्रम अनुरूप उद्यमशीलता र व्यावसायिक सिप विकास तालिम कार्यक्रमहरू विभिन्न जिल्लामा सञ्चालन हुँदै आएको नेपाली सेनाले जनाएको छ। ब्याङ्कले हालसम्म 7 अर्ब 20 करोड़ भन्दा बढ़ी सहुलियतपूर्ण कर्जा प्रदान गरिसकेको छ। कर्जा कार्यक्रमका प्रमुख समन्वयकर्ता
अवकाश प्राप्त मानार्थ उपरथी धनीदास कार्की
कार्यक्रममा सहभागी हुनको लागि मुख्यतया आफूले सञ्चालन गर्ने व्यवसाय विधिवत रूपमा दर्ता गरेर प्यान नम्बर लिनुपर्छ, बिमा चाहिँ अनिवार्य रूपमा गर्नुपर्छ र आफूले सञ्चालन गर्ने व्यवसायको प्रपोजल पेश गर्नुपर्छ।
शिक्षा स्वास्थ्य सिप तथा स्वरोजगार र सुविधा एवं सहुलियतको क्षेत्रमा कार्य भइरहेको बताउनुहुन्छ नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्ण प्रसाद भण्डारी।
सकल दर्जा र तिनका आश्रित परिवारहरू स्वावलम्बी भएको उनीहरूले केही न केही उद्यम गरेर आफ्नो स्थान विशेषमा योगदान दिएको पुनरोजगारीको खोजीमा विदेशमा दुःख गर्नलाई जानुपर्ने अवस्था नआओस् भन्ने कुरामा चाहिँ जोड छ। कल्याणकारी कोष नियमावलीको परिधिभित्र रहेर बढीभन्दा बढी लाभान्वित हुन् भन्ने उद्देश्यले सञ्चालन गर्ने लक्ष्य छ।
हाल मुलुकभर भूसैनिक र पारिवारिक निवृत्ति भरणमा रहेका एकल महिला समेतको संख्या 97,515 रहेको छ। जीवनको महत्वपूर्ण क्षण सैनिक संगठनमा बिताएका भूसैनिकको आर्थिक र सामाजिक जीवनलाई सुखद तुल्याएर समाजमा मर्यादित अनुशासित र सशक्त बनाउन स्वास्थ्य शिक्षा सिप तथा स्वरोजगार र सेवा एवं सहुलियत सहित स्वावलम्बनका कार्यक्रम सञ्चालन गर्दै आएको नेपाली सेनाले जनाएको छ।
रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
ए नानी, तिमीले छोरीको जन्म दर्ता गरायो?
गराउला नि काकु, के को हतार छ र?
राम 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 राम, त्यसो भनेर हुँदैन नि नानी। जन्म मृत्यु बसाई सराई विवाह सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना 35 दिन भित्रमै वडा कार्यालयमा गएर दर्ता गराइहाल्नु पर्छ। व्यक्तिगत घटना दर्ता गरेपछि मात्रै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, बाल बालिकालाई स्कुल भर्ना गर्न, नागरिकता पासपोर्ट र राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त गर्न सकिन्छ।
ओहो, हो र काकु, त्यसो भए त म आजै वडा कार्यालय गएर छोरीको जन्म दर्ता गरिहाल्छु।
जन्म मृत्यु बसाई सराई विवाह सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना वडा कार्यालयमा सही विवरण दिई दर्ता गराऊ।
नेपाल सरकार गृह मन्त्रालय, राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग, सिंहदरबार, काठमाडौँ।
अब बाँकी समाचार। अछामको ढकारी गाउँपालिकाकी एक महिला र उनका 5 महिने शिशु कर्णाली नदीमा मृत भेटिएका छन्। चैत 16 गते घरबाट उपचारका लागि मेडिकल जान्छु भनेर हिँडेकी ढकारी 4 बलाताकी 22 वर्षीय कमला धामी शिशुसहित त्रिवेणी स्थित नदी किनारमा मृत अवस्थामा भेटिएको अछाम प्रहरी प्रमुख डीएसपी नारायण डाङ्गीले जानकारी दिनुभयो। त्यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको डीएसपी डाङ्गीले जानकारी दिनुभयो। अछामका 4 विद्यालयमा अपाङ्गता भएका बाल बालिकालाई निशुल्क अध्ययन गर्ने व्यवस्था मिलाइएको छ। निशुल्क अध्ययन गर्ने अवसर पाएका उनीहरू पढ़ाईका साथसाथै अतिरिक्त क्रियाकलापमा समेत सक्रिय हुने गरेका छन्। अछामबाट संवाददाता टेकराज भण्डारीको रिपोर्ट।
कहाँ पुग्यौ र भेट पनि हुन्न, तिमलाई सम्झे माये तिरुन्न, एउटा फोटो पठाइदेऊ नौजाले।
साफे बगर नौ अछामका मनिष विक सोरसा देवी माविमा कक्षा 7 अध्ययनरत हुनुहुन्छ। जन्मेदेखि नै आँखा नदेख्ने रहेका उहाँ 7 वर्षदेखि नै यस विद्यालयमा अध्ययन गरिरहेका छन्। खान बस्न सहित निशुल्क अध्ययन गर्न पाउँदा मनिष खुसी छन्।
सबैले माया गर्नुहुन्छ, यहाँ बसिरह शिक्षा हासिल गर्नुभयो त एकदमै राम्रो लागिरहेछ।
फरक क्षमता भएका बाल बालिकाका लागि सरकारले स्रोत कक्षाको व्यवस्था गरी निशुल्क पठन पाठनको व्यवस्था गरेको छ। जिल्लाका जनता मावि बैलपाटा, सोडसा मावि मंगलसेन र विद्या मन्दिर मावि विनायकमा फरक क्षमता भएका बाल बालिकाका लागि स्रोत कक्षा सञ्चालनमा छन्। सोडसा माविमा कक्षा 9 अध्ययनरत विद्यार्थी लक्ष्मी थापा,
एक वर्ष छँदा मेरो आँखाको दृष्टि गुमेको हो भनेर भन्छन् गाउँमा। जब यो स्कुलमा पढ्न पाएँ अनि सरहरूको अनि म्यामहरूको सबैको साथ सपोर्ट पाएँ, यसै स्कुलमा एउटा राम्रो टिचर भएर स्कुलमा आउने मन छ।
फरक क्षमता भएका बाल बालिका पढाइका साथै प्रतिभावान रहेका पाइएको छ। अतिरिक्त क्रियाकलापमा पनि अरू सरह प्रतिस्पर्धा गर्ने गरेका छन्। अछाममा करिब 20 वर्षदेखि स्रोत कक्षा सञ्चालनमा छन्। उनीहरू अहिले स्नातकोत्तर सम्मको अध्ययन गरिरहेका छन्। सोडसा देवी माविका प्रधानाध्यापक मदन बहादुर कुँवर,
हामी कहाँ 10 जनाको कोटा छ, त्यसमा विगतदेखि नै हाम्रो यो चाहिँ विद्यालयबाट एकजना दृष्टिभीनमै शिक्षिका हुनुहुन्छ। धेरै विद्यार्थीहरू हामीबाट दृष्टिभीन पास भएर पनि गइसकेका छन् र केही विद्यार्थीहरू डिग्री पनि पढ्दैछन्, पढिसकेका छन्।
स्वस्थ श्रवण भएका बाल बालिकालाई अध्ययन गराउने महेन्द्र मावि बैलपाटाका प्रधानाध्यापक कालु सिंह बोहरा,
बेसिक लेभलका जो कुराहरू सिकाउनु पर्ने छ, मेरो विश्वास छ महेन्द्र मामीले विशेष शिक्षाको पाठ्यक्रममा जति पढ्नु पर्ने थियो त्यो पर्याप्त मात्रामा उहाँहरूले सिकेको सन्तुष्टि पनि छ।
फरक क्षमता भएका बाल बालिका पनि उचित अवसर र वातावरण पाएमा अरू सरह गरेर देखाउँछन् भन्ने प्रमाणित नै गरिदिएका छन्। स्रोत कक्षाको संख्या बढाउँदै सबै प्रकारका अपाङ्गता भएका बाल बालिकाका लागि शिक्षाको व्यवस्था गर्न सकेमा उनीहरूका लागि थप राहत पुग्ने देखिन्छ। टेकराज भण्डारी, रेडियो नेपाल, अछाम।
अब अन्तर्राष्ट्रिय समाचार। चीनिया सेनाले 3 दिने सैनिक अभ्यासमा ताइवानलाई घेराबन्दी गर्ने अभ्यास गरेको छ। ताइवानलाई आफ्नै प्रान्त मान्दै आएको बेजिङले सो अभ्यासलाई ताइवानी सरकारलाई दिएको चेतावनीका रूपमा बाहिर ल्याइएको छ। ताइवानका राष्ट्रपति चाङ इङ वेन अमेरिका भ्रमण गरेर फर्केको केही घण्टा नबित्दै बेजिङले सैनिक अभ्यास शुरू गरेको हो। इजरायलको तेल अभिमको समुद्री किनारा नजिक कारले पेलेर गरिएको आक्रमणमा एकजना इटालियन पर्यटकको मृत्यु हुनका साथै केही घाइते भएका छन्। इटालीको विदेश मन्त्रालयले आक्रमणमा मारिने व्यक्ति आफ्ना नागरिक अलेसान्द्रो फरिनी रहेको पुष्टि गरेको छ। आक्रमणकारीलाई तत्काल इजरायली प्रहरीले गोलीहानी मारेको छ। यसअघि शुक्रबार जोर्डन नदीको पश्चिमी किनारमा दुई बेलायती इजरायली दिदी बहिनी पनि आक्रमणमा मारिएका थिए। अब आर्थिक समाचार।
सहकारीको पुँजीलाई उत्पादन, प्रशोधन र बजारीकरणमा लगानी गरी मूल्य श्रृंखला विकास मार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्नेमा काठमाडौँमा सम्पन्न सहकारी महासम्मेलनले जोड़ दिएको छ। काठमाडौँमा शनिबार सम्पन्न तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनले 11 बुँदे घोषणा पत्र जारी गर्दै सहकारीहरू आत्मनिर्भर अर्थतन्त्र निर्माणमा लाग्नुपर्ने ठहर गरेको छ। महासम्मेलनले वातावरण मैत्री कृषि उत्पादनमा वृद्धि, आयात प्रतिस्थापन, निर्यात प्रवर्धन र रोजगारी सृजना गर्न सार्वजनिक निजी सहकारी साझेदारी मोडेललाई अगाडि बढाउने घोषणा पत्रमा उल्लेख गरिएको छ। नवीन सोच र सृजनात्मकताका आधारमा सहकारी मार्फत कृषि, पर्यटन, जलस्रोत, स्वास्थ्य, शिक्षा, उद्योग लगायतका क्षेत्रमा लगानी वृद्धि गर्ने प्रतिबद्धता पनि महासम्मेलनले गरेको छ। विशिष्टीकृत सहकारी संघ मार्फत वृहत र विशिष्ट उत्पादनको विकास, कृषि र पशुजन्य क्षेत्रको प्रवर्धन एवं ठूला कृषि फार्मको स्थापना, कृषिजन्य वस्तु तथा सेवाको मूल्य तथा आपूर्ति श्रृंखला विकास गरी सहकारीको ब्रान्ड प्रवर्धन गर्ने घोषणा पत्रमा जनाइएको छ। त्यसै गरी सहकारी सदस्यहरूको बचतको सुरक्षाका लागि सहकारी क्षेत्रमा विश्वास अभिवृद्धि गर्न राष्ट्रव्यापी रूपमा जागरण अभियान सञ्चालन गर्न, सहकारी क्षेत्रको दिगोपनका लागि कानूनले परिकल्पना गरेका प्रवर्धनात्मक व्यवस्था कार्यान्वयनका लागि आवश्यक पहल कदमी गर्न र अर्थतन्त्रमा देखा परेका समस्याका कारण सहकारी क्षेत्रमा सृजना भएको तरलता संकुचनको समस्या समाधान गर्न तीनै तहका सरकारको तर्फबाट पहल गरिने पनि घोषणा पत्रमा उल्लेख गरिएको छ। सहकारी क्षेत्रको तथ्याङ्क अध्यावधि गर्ने, सहकारीको अध्ययन अनुसन्धानमा लगानी वृद्धि गरी समग्र अर्थतन्त्रमा सहकारी क्षेत्रको योगदान मापन गर्ने प्रणाली विकासका लागि पहल कदमी लिने पनि महासम्मेलनले प्रतिबद्धता व्यक्त गरेको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले देशको उत्पादन, प्राकृतिक स्रोत र साधनको सही उपयोग गर्न सकेमा मात्र देशको व्यापार घाटा कम गर्न सकिने बताउनु भएको छ। अर्थतन्त्रमा देखिएको आर्थिक संकट कम गर्ने उपायका रूपमा ढुङ्गा तथा गिटी बालुवा बेच्न र वनमा रहेको काठको सदुपयोग गर्नुपर्ने उहाँले प्रस्ताव गर्नुभएको छ।
आर्थिक समाचार सुन्दै हुनुहुन्थ्यो भुवन आचार्यबाट। अब खेल समाचार।
पेरिस ओलम्पिक 2024 अन्तर्गत महिला फुटबलको एसियन छनौट राउण्ड वनको नेपालले आज भियतनामसँग दोस्रो खेल खेल्दैछ। समूह सीमा दुई टीम मात्र रहेकाले नेपाल र भियतनामले एक आपसमा दुई खेल खेलेका हुन्। नेपाल र भियतनाम बीचको खेल दशरथ रंगशालामा आज साँझ 6 बजेदेखि शुरू भएको छ। यसअघि बुधबार भएको पहिलो खेलमा नेपाल भियतनामसँग 5-1 पराजित भएको थियो। दुई खेलपछि समग्रमा विजेता हुने टोली समूह विजेता बन्दै दोस्रो चरणमा पुग्नेछ। गिरिजा प्रसाद कोइरालाई स्मृति चौथो राष्ट्रिय पुरूष हकी प्रतियोगिताको सेमी फाइनलमा विभागीय टोली आर्मी पुलिस सुदूरपश्चिम र मध्य प्रदेश पुगेका छन्। शनिबार लीग चरणमा सबै समीकरण पूरा हुँदा अङ्क तालिकाको आधारमा समूह ए तर्फ त्रिभुवन आर्मी क्लब पहिलो र दोस्रो स्थानमा नेपाल पुलिस छन्। समूह बी तर्फ पहिलो सुदूरपश्चिम प्रदेश र दोस्रो मध्य प्रदेश रहेका छन्। आइतबार हुने सेमी फाइनलको पहिलो खेल आर्मी र मध्य प्रदेश तथा दोस्रो खेल सुदूरपश्चिम र पुलिस क्लब बीच प्रतिस्पर्धा हुनेछ। विराटनगरको शहीद रंगशालामा भइरहेको प्रतियोगिता अन्तर्गत शनिबारको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले मध्य प्रदेशलाई 5-3 पराजित गरेको छ। खेलको म्यान अफ द म्याच सुदूरपश्चिमका महेश नेपाली भएका छन्। यस्तै अर्को खेलमा गण्डकी र कर्णाली प्रदेशले 2-2 बराबरी खेलेर अङ्क बाँड्दै लीग चरणबाट बाहिरिएका छन्। खेलको म्यान अफ द म्याच कर्णालीका जीवन राउत भएका छन्। अमेरिकी तीव्र गतिका बलर अली खानलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले 2 खेलमा प्रतिबन्ध लगाएको छ।
उहाँ हुनुहुन्थ्यो रमेश टमाटा। अब मौसम आगामी 24 घण्टामा कोशी मधेश बागमती र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम आंशिकदेखि सामान्यतया सफा रहने तथा कर्णाली प्रदेशको पहाड़ी भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 27 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 15.2 डिग्री सेल्सियस, काठमाण्डुको अधिकतम 29 डिग्री सेल्सियस, न्यूनतम 12 डिग्री सेल्सियस, पोखराको अधिकतम 29.5, न्यूनतम 14.7 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 32.3, न्यूनतम 14 डिग्री सेल्सियस र दिपायलको अधिकतम तापक्रम 33.8, न्यूनतम 12.9 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संसदलाई प्रभावकारी बनाउने विषयमा प्रमुख तीन दलका शीर्ष नेता प्रधानमन्त्री प्रचण्ड, कंग्रेस सभापति देउबा र एमाले अध्यक्ष ओलीबीच सिंहदरबारमा छलफल। सत्य निरूपण तथा मेलमिलाप आयोग, संवैधानिक परिषद र सम्पत्ति शुद्धिकरण सम्बन्धी विधेयकलाई अगाडि बढ़ाउने विषयमा छलफल भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा जानकारी। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै सुरक्षा कमजोरी हुन नदिन सम्बद्ध अधिकारीलाई उपप्रधान एवं गृहमन्त्री नारायण काजी श्रेष्ठको निर्देशन। सरकारी विज्ञापन एकद्वार प्रणालीबाट व्यवस्थापन गर्ने तयारीमा सरकार रहेको संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको भनाई र ताइवानका राष्ट्रपति अमेरिका भ्रमणबाट असन्तुष्ट चीनद्वारा ताइवानमा सैन्य अभ्यास शुरू। यसका साथै रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।